الحمدللہ رب العالمین، الصلاۃ والسلام علی رسولہ الکریم، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ سورہ النساء کی آیت نمبر 11 ہم کر رہے تھے کہ وقت ہو گیا تھا، دوبارہ تھوڑا سا دوہرا کے آگے چلتا ہوں۔ اللہ تعالیٰ نے یہ وصیت کی ہے اولاد کے بارے میں کہ بچے کو بچیوں کے مقابلے میں دوہرا حصہ ملے گا، اور اگر صرف بیٹیاں ہوں تو ان میں سے اگر دو سے زیادہ ہوں، دو یا دو سے زیادہ ہوں، تو ان کو پورے ترکے کا 2/3 ملے گا، یعنی 3 میں سے 2 حصے ان کو ملیں گے، اور اگر ایک ہی بیٹی ہو تو پھر اس کو آدھا ملے گا۔ صرف بیٹیاں ہوں، ایک ہو تو آدھا پوری جائیداد کا، اور اگر ایک سے زیادہ ہوں تو پھر ان کو 2/3 ملے گا، 2/3 ان کو ملے گا۔ تو اس میں اب مسئلہ یہ تھا کہ اگر ان سارے حصوں کو لے کر چلیں تو آگے پھر بعض صورتوں میں حصے پورے نہیں ہوتے۔ اس میں پھر ہمارے جو روایتی علماء ہیں انہوں نے اس کا یہ حل نکالا کہ اس کا جزافکل نکال کر، ایلسیم نکال کر، وہ ایک نسبت تناسب بن جاتی ہے، اس کے تحت حصے تقسیم ہو جاتے ہیں۔ تو مثال کے طور پر یہاں دیکھیے کہ دو بیٹیاں ہوں مرنے والے کی، اور اس کا شوہر ہو یا بیوی ہو، والدین ہو، تو حصے پورے نہیں ہوتے، ٹھیک ہے۔ اور اگر ایک بیٹی ہو، آدھا اس کو دے دیں، تو پھر کچھ اور شکلوں میں حصے پورے نہیں ہوتے۔ تو اس میں نے بتایا تھا کہ استاد گرامی نے ایک حل تجویز کیا ہے، وہ حل یہ ہے کہ فلاحن ثلث ما ترک کا جو الفاظ ہیں اس کو ما ترک کے معنی میں نہ لیا جائے، بلکہ پہلے حصے کے تحت لیا جائے، للذکری مثل حظ الانثیین والے حصے کے تحت لیا جائے۔ تو اس کا مطلب یہ ہوگا کہ پہلا جملہ یہ بتا رہا ہے کہ بیٹوں کو بیٹیوں کے مقابلے میں ڈبل ملے گا، کب؟ جب والدین وغیرہ کو حصہ دے دیں گے تب ملے گا۔ تو فلاحن ثلث ما ترک بھی اسی وقت ملے گا جب والدین وغیرہ کو دے لیں گے، یہ استاد گرامی نے حل نکالا ہے۔ اور انہوں نے سمجھانے کے لیے یہ سبب اختیار کیا ہے کہ یہ مٹھائی بچوں کے لیے ہے، اگر ماں باپ ہوں تو ان کو دو دو لڈو دے دیجئے، اب دو دو ان کو دینے پڑیں گے، بعد میں باقی ڈبہ بچوں کے لیے چلا جائے گا، یہ انہوں نے مثال دی ہے۔ تیسرا ایک حل میں نے پیش کیا تھا وہ یہ کہ جس کا آگے چل کر آیت نمبر 176 میں مزید ثبوت مل جاتا ہے، وہ یہ کہ ہم یہ جو بیچ میں ٹکڑا ہے فَإِن كُنَّ نِسَاءً فَوْقَ اثْنَتَيْنِ فَلَهُنَّ ثُلُثَا مَا تَرَكَ وَإِن كَانَتْ وَاحِدَةً فَلَهَا النِّصْفُ والی جو آیت ہے، اس کو ہم الگ لے لیں، یعنی یہ اس صورت میں ہے کہ جب صرف اور صرف بیٹیاں ہیں، نہ ماں باپ ہیں نہ اولاد ہیں، تو اس صورت میں یہ حصہ تقسیم ہوگا، یعنی مرنے والے کے نہ والدین ہیں نہ بیٹے ہیں، تو اس صورت میں صرف بیٹیاں ہیں اور کوئی وارث نہیں ہے، نہ شوہر ہے نہ بیوی ہے نہ والدین ہیں، صرف بیٹیاں ہیں، تو اس صورت میں یہ تقسیم ہوگا۔ اس کی دلیل آخر پہ جا کر 176 آیت میں ملتی ہے، وہاں اللہ تعالیٰ نے جو نکال لیں تو آسانی ہو جائے گی آپ لوگوں کو، یستفتونک کل اللہ یفتیکم فی الکلالہ، یہ تم سے فتویٰ پوچھتے ہیں تو ان کو کہو کہ اللہ تعالیٰ کلالہ کے بارے میں تمہیں فتویٰ دیتا ہے، ان امرؤن حلق، اگر کوئی آدمی ہلاک فوت ہو، لیس لہ ولد اور اس کی کوئی اولاد نہ ہو، ولا ہو اختن تو اس کی ایک بہن ہو، فلاح نصف ما ترک تو اس کو آدھا ملے گا جو اس نے چھوڑا ہے۔ کیس بالکل ویسا ہی بن گیا جیسا وہاں تھا، ایک بیٹی ہے تو اس کو آدھا، ایک بہن ہے تو اس کو آدھا۔ فَإِن كَانَتْ اثْنَتَيْنِ اور اگر دو ہوں، فَلَهُمَا الثُّلُثَانِ تو ان کے لیے 2/3، وہاں کیا تھا؟ دو یا دو سے زیادہ ہوں تو فَلَهُنَّ ثُلُثَا مَا تَرَكَ تو ان کے لیے 2/3 ہو جائے گا۔ یہاں پر بھی مَا تَرَكَ کے الفاظ ہیں، وَلَهُ أُخْتٌ فَلَهَا نِصْفُ مَا تَرَكَ وَهُوَ يَرِثُهَا۔ اب اگر مرنے والے کی صرف مرنے والا آدمی اس طرح سے مرے کہ اس کی ایک بہن ہو، भाई क्या, भाई अगर बहन मरे तो क्या होगा, भाई पूरे का वारिस हो जाएगा, भाई पूरे का वारिस हो जाएगा। और अगर भाई मरा है, बहन पूरे की वारिस नहीं होगी, आधे की वारिस होगी। ठीक है, तो इसका मतलब है कि यहाँ सिर्फ कंसीडर है एक ही बहन। अगर एक बहन है और तो तभी उसको, क्योंकि पूरे का वारिस उसका भाई हो रहा है, तो इसका मतलब है भाई भी अकेला है, वो भी अकेली है। तो इसको अगर हम यहाँ से कयास करें इस बात पर, क्योंकि हिस्से बिल्कुल वैसे ही हैं, तो हमें यहाँ एक करीना मिल जाता है कि ये सूरत है कि जब मरने वाले का शौहर या बीवी मौजूद नहीं, वालदैन मौजूद नहीं, सिर्फ और सिर्फ बेटियाँ हैं, तो उनको क्या होगा कि सिर्फ बेटियां हैं, तो उनको पूरे तरके का, अब जो कि बाकी बचने का सवाल नहीं है, पूरे तरके का 2/3 मिलेगा, और अगर एक ही बेटी है तो फिर उसको आधा मिलेगा। एक तो ये करीना हो गया। दूसरा करीना ये है कि ये जो आगे जुमला बोला है कि वाले अब वह ही ले कुल्ले वाहिदिन मिनहुम सुदस मिम्मा तरक इन काना लहू वलद। ये जुमला अगर पीछे जुमले से जुड़ा हुआ है कि बेटियां हैं या बेटे, एक बेटे और बेटियां मिक्स हैं, तो फिर ये इन काना लहू वलद का जुमला नहीं बोलना चाहिए। तो वो दोनों असूल अलग हैं। आगे यहाँ से बिल्कुल नया, नई बात शुरू हो रही है, वाले अब वह ही। तो अब फरमाया कि जो वालदैन हैं इन दोनों के लिए, दोनों के लिए छठा हिस्सा है, 1/6 है दोनों के लिए तरके में से, यानी पूरे तरके का हिस्से कर लिए जाएंगे, तो 1/6 वालद का, 1/6 वालदा का। यहाँ दोनों को बराबर रखा है। मैं पिछले नशिस्त में अर्ज़ कर चुका हूँ कि ये जेंडर की बुनियाद पर तकसीम अगर होती तो यहाँ पर भी माँ को आधा मिलता बाप के मुकाबले में, लेकिन बराबर दिया गया। दो जगह पे अल्लाह ने बराबर किया है, दूसरा अभी आगे आता है। मिम्मा तरक इन काना लहू वलद, अगर मरने वाले की औलाद है तो फिर दोनों वालदैन को सिर्फ 1/6 मिलेगा। फाइन लम यकुन लहू वलद, और अगर उसकी औलाद नहीं है तो फिर सारी जायदाद के वारिस माँ बाप होंगे। ठीक, यानी कोई भी मौजूद नहीं है बच्चों में से, ना बेटियां ना बेटा, तो पूरी जायदाद के वारिस वालदैन हो जाएंगे। ये इस बात का करीना बन रहा है कि वालदैन की मौजूदगी में या बच्चों की मौजूदगी में वारिस सिर्फ यही रह जाते हैं। फवारिसहू अबवाहू फाले उम्मे सुलस, तो जब सिर्फ वालदैन हो वारिस, तो फिर अब माँ के मुकाबले में बाप को डबल मिलेगा, तो वालिदा को 1/3 मिलेगा और बाकी 2/3 जो है वो वालिद को मिलेगा, मरने वाले के वालदैन को। अब ये मैं बता चुका हूँ कि इसकी वजह कुछ और है, जेंडर नहीं है वो। एक वजह जो कुरान मजीद में स्टेटेड है वो आगे चलकर वाजी होगी, वो ये कि जो मर्द है उसके ऊपर अल्लाह ताला ने कमाने की जिम्मेदारी डाल दी है, तो अखराजात सारे उसको करने हैं, तो इसलिए फिर विरासत में उसका हाथ मजबूत किया गया, यूँ समझ लीजिए। एक वजह ये है जो कुरान मजीद में स्टेटेड है, वो इसके साथ मौजूद नहीं है, लेकिन आगे चलकर जरिए बहस आएगी। तो पहला केस हो गया कि वालदैन अगर औलाद है तो वालदैन को सिर्फ 1/3 में शरीक होंगे दोनों माँ बाप, और अगर वालिद बच्चा भी मौजूद है तो फिर बेटा और बेटी कोई भी मौजूद नहीं है, तो फिर विरासत जो है पूरी वो वालदैन को मिलेगी। और फाइन का न लहू इखवा, और अगर उसके भाई हैं फाले उम्मे सुदुस, तो फिर उसकी जो माँ है उसको 1/6 मिलेगा। यानी अगर वालदैन मौजूद हैं, औलाद मौजूद नहीं है और बहन भाई मौजूद हैं, तो फिर क्या होगा, फिर भाइयों को कुछ हिस्सा मिलेगा। वो क्या होगा कि माँ को दोबारा पहले वाले हिस्से में डाल दिया अल्लाह ताला ने, 1/6 वाले, दोनों को 1/6 मिलेगा, तो बाप को भी वही मिलेगा। तो बहन भाई जो हैं वो जगह ले लेंगे बच्चों की, बस इतना सा फर्क पड़ेगा कि अगर मैयत फौत हुई है उसके बच्चे नहीं हैं, लेकिन उसके वालदैन भी हैं और उसके बहन भाई भी हैं, तो अब پورے کا پورا والدین کو نہیں ملے گا، وہ بہن بھائی بچوں کی جگہ پہ آ جائیں گے، تو والدین کو وہی حصہ ملے گا جو پہلے بچوں کی صورت میں مل رہا تھا اور باقی بہن بھائیوں میں تقسیم ہو جائے گا۔ من بعد وصیت یوصی بہا او دین، تو یہ حصے تقسیم کیے جائیں گے وصیت پوری کرنے کے بعد جو مرنے والے نے کر رکھی ہوگی یا جو مرنے والے پر قرض ہوگا وہ ادا کرنے کے بعد، جو بھی اس کے اوپر لائبلٹیز ہیں وہ پہلے ادا کی جائیں گی، وصیت کو پورا کیا جائے گا، اس کے بعد وراثت تقسیم ہوگی۔ دین کے اندر قرض بھی ہوتا ہے، بیوی کا حق مہر بھی ہوتا ہے، اگر ادا نہیں کیا تو وہ کر دیا جائے، اس طرح کی چیزیں جو ہیں وہ اس کے اوپر جو بھی لینا دینا لوگوں کا ہے وہ دینے کے بعد وراثت تقسیم ہوگی۔ پہلا حق مرنے والے ہی کا ہے کہ اس کی ذمہ داریاں ادا کر دی جائیں، اس نے اگر کوئی قرض دینا ہے، اس نے اگر کوئی چیز کسی کرنی ہے تو وہ پہلے صاف کر دیا جائے معاملے کو۔ تو اب والدین سے جو حکم شروع ہوئے ہیں اس کو دوبارہ دہرا دیتا ہوں میں، اگر اولاد نہ ہو تو وارث والدین ہی ہے، اولاد نہ ہو اور بہن بھائی نہ ہو تو پورے ترکے کے وارث والدین ہیں، اگر اولاد ہو تو والدین کو ون تھرڈ میں دونوں کو شامل کیا گیا ہے، اگر دونوں موجود ہوں دونوں کو ون سکس ملے گا، ایک بٹا چھ ایک بٹا چھ، اور اگر بہن بھائی بھی ہیں، بچے نہیں ہیں، بہن بھائی ہیں اور والدین ہیں، تو اس صورت میں والدین کو وہی حصہ ملے گا جو بچوں کی صورت میں دیا گیا ہے، اور بہن بھائی جو ہیں وہ بچوں کی جگہ لے لیں گے۔ یہ تو اب بہن کو اپنے بھائی کے مقابلے میں آدھا ملے گا، وہی جو اصول بچوں کے بارے میں وہی یہاں پر چلے گا۔ اور یہ سارے کے سارے احکام جو ہیں یہ پورے کے حصے دیے جائیں گے وصیت پوری کرنے کے بعد اور قرض ادا کرنے کے بعد۔ اب یہاں پر ایک سوال پیدا ہو گیا آیتوں کو پڑھتے ہی ذہن میں کہ اچھا میرے والدین کو اللہ نے زیادہ دے دیا، چونکہ پورے ترکے میں سے ون تھرڈ ان کو چلا گیا، تیسرا حصہ والدین کو چلا گیا، یا اس کے ذہن میں سوال پیدا ہو سکتا ہے اچھا بچوں کو اللہ تعالیٰ نے کوئی زیادہ نہیں دے دیا، ٹو تھرڈ ان کو دے دیا، آدھا آدھا کر دیتے، آدھا والدین کو مل جاتا آدھا بچوں کو۔ کسی کے ذہن میں وہ سوال پیدا ہو سکتا ہے، کسی کے ذہن میں یہ سوال پیدا ہو سکتا ہے، کیونکہ صاف لفظوں میں اللہ تعالیٰ نے کہہ دیا کہ دونوں والدین کو ون سکس ملے گا۔ ٹھیک ہے، تو اس کا مطلب یہ ہوا کہ ایک وراثت کا بڑا حصہ والدین کو جا رہا ہے، اس کا جواب اللہ تعالیٰ دے رہے ہیں، فرمایا آباؤکم و ابناؤکم، تمہارے ماں باپ میں سے یا تمہارے بچوں میں سے دو کا موازنہ، کیونکہ اوپر حصے ہی دو کے بیان ہوئے ہیں، اصل میں دیکھا جائے تو والدین اور بچوں کا موازنہ ہو رہا ہے، تو تمہارے آبا اور تمہارے بچے، تم نہیں جانتے ان میں سے تمہارے لیے کون زیادہ نفع بخش ہے، کس کو وراثت زیادہ دینے سے تمہیں فائدہ ہوگا، تم یہ نہیں جان سکتے ہو، تو اس لیے فریضتم من اللہ، اللہ کی طرف سے اس فریضے کے طور پر قبول کرو، اب تمہیں اتنا ہی دینا، خواہ تمہیں اپنے بچوں میں فائدہ نظر آ رہا ہو کہ ان کو زیادہ دینا چاہیے تھا، خواہ والدین کو زیادہ دینا چاہیے تھا، ہر صورت میں اب خدا کا دیا ہوا یہ فریضہ ہے جو تمہارے کام آئے گا۔ مطلب یہ کہ اگر تم جان سکتے ہوتے تو میں خود وراثت کا قانون نہ بناتا، تمہیں کہتا کہ اقرب لکم نفع کے طور پر جس کو زیادہ اچھا لگے تمہیں اس کو دے دو، مثلا بچے چھوٹے ہیں تو والدین کے کنٹرول میں رہنا چاہیے تو آپ والدین کو دے دیتے، بچے بڑے ہیں سمجھدار ہیں تو آپ بچوں کو دے سکتے تھے، کیونکہ پتہ ہے آپ بچے نقصان نہیں کریں گے سنبھال لیں گے، یا معلوم ہے کہ بچے ذرا بیوقوف سے ہیں تو سادہ وراثت جو ہے وہ والدین کی طرف چلی جائے تو زیادہ بہتر ہے، تو کئی طریقے اختیار کیے جا سکتے تھے اگر ہم یہ جان سکتے کہ ایہم اقرب لکم نفع، تو اب چونکہ ہم نہیں جان سکتے تو اس لیے اللہ تعالیٰ نے کہا کہ میری طرف سے یہ مقرر کر دیا گیا، اب ہمیشہ اسی اصول پر تقسیم ہوگا، خواہ والدین کے پاس جانے سے زیادہ فائدہ ہو، خواہ بچوں کے پاس جانے سے زیادہ فائدہ ہو، ہر صورت میں اب ایسا ہی تقسیم ہوگا۔ تو گویا میں نے اپنے علم و حکمت کی بنیاد پر یہ فرض کر دیا ہے تمہارے اوپر۔ ان اللہ کان علیما حکیما، بے شک اللہ تعالیٰ علم والے ہیں اور حکمت والے ہیں، یعنی اس قانون کی بنیاد اللہ کے علم و حکمت پر ہے، وہ حکمتیں جو ہیں وہ بعض اوقات اللہ تعالیٰ بیان کر دیتے ہیں، بعض اوقات بیان نہیں کرتے، لیکن خدا کے پیش نظر ہوتی ہیں. ان میں سب سے بڑی حکمت ہمارا امتحان ہے، اور مال دولت امتحان کی بہت طاقتور مشکل ترین سوالات میں سے ہیں. تو یہ گویا یوں سمجھ لیجئے کہ وراثت کا قانون دراصل ہماری آزمائش کے لیے آ گیا ہے. اس لیے اس کا اختتام جو ہے وہ بڑے سخت الفاظ میں کیا گیا، وہ آگے چل کر دیکھیں گے. اب اگلا حصہ شروع ہو گیا ہے. وَلَكُمْ نِصْفُ مَا تَرَكَ أَزْوَاجُكُمْ، کہا گیا ہے کہ شوہروں کے لیے جو بیویاں چھوڑیں ان کا پورا آدھا ان کو مل جائے گا اگر ان کی اولاد نہ ہو. یعنی بیوی کے اگر بچے نہیں ہیں تو تمہیں پورا آدھا مل جائے گا. یہ اس لیے جملہ بولا گیا ہے کہ دونوں صورتیں ہو سکتی ہیں، بیوی کے دوسرے شوہر سے بھی بچے ہو سکتے ہیں، تو اس سے بھی ہو سکتے ہیں. اگر اس سے ہیں تب بھی یہی کیس ہو جائے گا، اور اگر دوسرے شوہر سے ہیں تو تب بھی یہی کیس ہو جائے گا کہ شوہر کو اپنی بیوی کے ترکے میں سے آدھا مل جائے گا اگر اولاد نہیں ہے، نہ اس کے کسی اور شوہر سے. یعنی بیوی کی سگی اولاد ہونی چاہیے، خواہ مرنے والے کی طرف سے یا اس کے اپنے پہلے کسی شادی کی وجہ سے. فَإِنْ كَانَ لَهُنَّ وَلَدْ فَلَكُمْ الرُّبْعُ، اگر ان کے اولاد ہو تو تمہارے لیے ون فورتھ ہو جائے گا، چوتھائی حصہ ہو جائے گا ان کے ترکے کا. مما ترکنا، جو انہوں نے چھوڑا ہے. مِمْ بَعْدِ وَصِيَّةٍ يُوصِينَ بِهَا أَوْ دَيْنٍ، ان کی جو خواتین نے وصیت کی ہو اس کو پورا کرنے کے بعد، یا ان کا کوئی قرض ہو تو ان کو دینے کے بعد. تو اب یہ اگلا حکم آ گیا شوہر اور بیوی کے بارے میں، کہ بیوی کو شوہر کو اپنی بیوی کا آدھا ملے گا، ٹھیک ہے، اور اگر اولاد نہیں ہے، اگر اولاد ہے تو پھر چوتھا حصہ. اور اگر اب آگے بیویوں کا حصہ ہوگا، وَلَهُنَّ الرُّبُعُ مِمَّا تَرَكْتُمْ، بیویوں کو تمہارے ترکے کا ون فورتھ ملے گا. اِن لَمْ يَكُنْ لَكُمْ وَلَدْ، اگر تمہارے بچے نہیں ہیں. فَإِنْ كَانَ لَكُمْ وَلَدْ فَلَهُنَّ الثُّمُنُ، اور اگر ان کے بچے ہیں، اگر تمہارے بچے ہیں تو ان کے لیے پھر آٹھواں حصہ ہوگا، ون ایٹھ. مما ترکتم من بعد وصیت توصون بها او دین، اس ترکے میں سے جو تم نے چھوڑا ہے، اور یہ بھی وصیت پوری کرنے کے بعد اور قرض ادا کرنے کے بعد ادا کیا جائے گا. تو اب کتنے حصے ہو گئے؟ صرف اولاد ہو، مکس ہو، تو بچوں کو اپنی بہنوں کے مقابلے میں ڈبل ملے گا. صرف عورتیں ہوں تو پھر ان کو، ایک بچی ہو تو صرف ایک بچی وارث ہے اور کوئی وارث ہے نہیں، تو اس کو پھر آدھا ملے گا. اور اگر ایک سے زیادہ ہیں تو پھر ان کو ٹو تھرڈ ملے گا. اگر والدین موجود ہوں اور اولاد نہ ہو، اولاد ہو تو دونوں کو ون سکسٹھ ملے گا. ایک ہے تو ون سکسٹھ اس کو مل جائے گا، باقی بچوں میں تقسیم ہو جائے گا. دونوں ہیں تو دونوں کو ون سکسٹھ مل کر باقی بچوں میں تقسیم ہو جائے گا. اور اگر ان کی اولاد نہیں ہے تو پھر پورے ورثے کے ماں باپ اولاد ہوں گے، وارث ہوں گے، اور اس صورت میں ماں کو ون تھرڈ ملے گا اور باپ کو ٹو تھرڈ ملے گا. اور اگر بچوں کی جگہ، بچے تو نہیں ہیں لیکن بہن بھائی ہیں مرنے والے کے، تو پھر والدین کا حصہ وہی ہو جائے گا جو اولاد کی صورت میں ہے، یعنی کم ہو جائے گا. دونوں کو ون سکس ملے گا، اور بہن بھائی جو ہیں وہ بچوں کی جگہ پہ آ جائیں گے. ٹھیک ہو گیا جی. تو اس کے بعد آگے ہے کہ اللہ نے بتایا کہ میں نے اس کو کس وجہ سے مقرر کر دیا ہے، کیونکہ تم نہیں جان سکتے کہ تمہارے لیے کس کو دینا زیادہ فائدہ مند ہے. یہ سوال پیدا ہو گیا تھا کہ بچوں اور والدین کے درمیان جو تقسیم اللہ تعالیٰ نے کی ہے وہ کس اصول پر کی ہے. اس کے بعد بتایا کہ شوہر کا حصہ کتنا ہے. شوہر اگر بیوی کی اولاد نہیں ہے تو پورے آدھے ترکے کا وارث ہوگا. آدھا ترکہ جو ہے وہ اس کے بہن بھائیوں کو چلا جائے گا، جو بعد میں، وہ یہاں بیان نہیں ہوا، وہ بعد کے اجتہادی مسائل میں شامل ہے. اور اگر اولاد ہے تو پھر ون فورتھ ملے گا شوہر کو، باقی اس کے بچوں میں تقسیم ہوگا. اور اگر شوہر جو ہے وہ فوت ہوتا ہے تو بیوی کے لیے ون فورتھ ہوگا اگر بچے ہیں، اور اگر بچے نہیں ہیں تو ان کے لیے ون ایٹھ ہوگا، یعنی آٹھواں حصہ ہوگا. आगे एक नया जाप्ता आ रहा है, वही कान रजुलन यू रसो कलालतन अवे मरातन वलहू अखुन औ उख्तुन फले कुल वाहिदिन मिन हुम सुदुस फाइन कानू अक्सर मिन जालिक फहुम शुरका औ फिस सुलस मिम्बाद वसीयतिन यू सा बिहा औ दैनिन गैरा मुजार। अगर कोई आदमी, यहाँ पर अब इख्तलाफ हो गया है, ये दूसरा मकाम है जहाँ पर इख्तलाफ हुआ। एक वो मकाम है माँ तरक वाला जो मैंने पिछली दफ़ा वाजे किया था कि माँ तरक में अगर फला हुन्ना सुलसा माँ तरक को माँ तरक के मानी में ले लें तो अगले हिस्से पूरे नहीं होते। जब हिस्से पूरे नहीं होते तो फिर एलसीएम निकाला गया और हिस्से मुकर्रर किए गए, और उस्ताद ग्रामी ने एक हल पेश किया, एक और हल मैंने पेश कर दिया है। तो तीन सोल्यूशन निकाले गए इस मसले के कि हिस्से कैसे पूरे किए जाएंगे। उस्ताद ग्रामी का हल ये था कि माँ तरक वो होगा जो माँ बाप को देने के बाद, शोहर को देने के बाद बचेगा, उसमें से बच्चियों को आधा मिलेगा या 2/3 मिलेगा। और तीसरे हल में ये है कि ये सारे के सारे बच्चे बच्चियाँ जो हैं ये सिर्फ उस वक्त सूरत में वारिस बनेंगी जब कोई और वारिस ना हो। उस सूरत का केस है जब बाकी वालदैन मौजूद हैं, बहन भाई मौजूद हैं, तो फिर ये उसी तरह से वारिस होंगे जिस तरह से मिक्स औलाद वारिस होती है। अब ये दूसरा केस जो है वो यहाँ पर मुश्किल तरीन है कि अगर कोई आदमी यूरसो कलालतन, पुराने जो हमारे रवायती उलमा हैं वो यूरसो कलालतन कलालतन का तर्जमा करते हैं जो कलाला होते हुए मोरस हो, यानी जिसकी विरासत तकसीम की जा रही है वो कलाला हो। एक माने ये है, कलाला का मतलब है कि वो आदमी जिसके वालदैन या वालदैन और औलाद ना हो वो कलाला होता है। ठीक है, तो वो आदमी भी हो सकता है, वो माल भी हो सकता है, जो भी है वो बहरहाल। तो वो आदमी जो कलाला हो और उसकी विरासत तकसीम हो रही हो, रवायती उलमा ने ये मतलब लिया है। वारिस उसका कोई नहीं है, ना वालिद दैन है ना बच्चे हैं, लेकिन उसकी विरासत तकसीम हो रही है, तो किस तरह से तकसीम होगी। उस्ताद ग्रामी ने, और वह बेहतरीन हल है अभी तक जो मेरे सामने आए हैं, उसमें बेहतरीन हल है कि ये आप यूरस जो है वो बाब इफ़ाल से ले लें। तो अगर किसी आदमी को कलाला होने की बुनियाद पर वारिस बनाया जाए, इससे वो झगड़ा ख़त्म हो जाता है जो आगे मैं बताने वाला हूँ कि पैदा हो जाता है। झगड़ा ये पैदा होता है रवायती उलमा के तरीके पर कि अगर कोई आदमी मूरस है, यानी किसी की विरासत इस हाल में तकसीम हो रही है कि वो कलाला रिश्तेदार मौजूद हैं उसके, और कोई नहीं, उसका वो ख़ुद कलाला है, उसके ना वालिदैन है ना बच्चे हैं, उसका अगर कोई भाई हो या बहन हो उनको 1/6 दिया जाएगा दोनों को। यानी एक आदमी ऐसा फौत हुआ है कि जिसके वालदैन नहीं है, बच्चे नहीं हैं, अब उसकी विरासत तकसीम हो रही है, तो अल्लाह ताला कह रहे हैं कि अगर उसका कोई भाई है या बहन है तो उन दोनों को 1/6 दिया जाएगा। और अगर एक भाई या एक बहन से ज़्यादा है तो फिर सबको 1/3 में शरीक कर दिया जाएगा। एक सूरज यह है कि एक ही भाई है तो 1/6 दिया जाएगा, एक ही बहन है तो उसको भी 1/6 मिल जाएगा। यहाँ पर भी बराबर है बहन और भाई दोनों, यहाँ पर भी वो जेंडर का इशू इसके खिलाफ जाती है बात। अब दूसरी सूरत यह है कि बहन भाई ज़्यादा है, एक भाई या एक बहन नहीं बल्कि एक भाई और एक बहन, यानी एक भाई और एक बहन भी है, या दो भाई और एक बहन है, या दो बहनें और एक भाई है, जो भी फिर है वो उन सबको फिर 1/3 मिलेगा, वो 1/3 सब में बराबर तकसीम कर दिया जाएगा। अब उस्ताद ने जो हल पेश किया वो इसमें अब क्या सूरत हाल होती है कि ये भी मसला बन जाता है कि ये कहाँ से आ गया भाई, बहन भाई कौन है। होना तो चाहिए था कि जिस जो पिछली आयत ये बता रही है कि मरने वाले के बहन भाई हैं तो बस वो बच्चों की जगह आ जाएंगे, अब यहाँ क्या सूरत हाल है। फिर हमारे रवायती उलमा ने ख्याल किया कि शायद ये सौतेले बहन भाइयों के लिए, सौतेले बहन भाइयों के लिए, लेकिन कलाम में कोई ऐसी चीज़ नहीं है। वजह क्या है, वजह यह कि वहाँ वो बच्चों की तरह पूरे के वारिस बन रहे हैं, जो माँ बाप से बचेगा सारे के वारिस वो हैं। यहाँ अल्लाह ताला कह रहे हैं कि नहीं, 1/6 में वारिस होंगे, और आखिरी जो आयत जो भी हमने दोबारा देखी है वहां पर भी ऐसा ही है कि बहन भाइयों को पूरा मिल रहा है, कि अगर एक बहन है तो उसको बेटियों की तरह ट्रीट किया गया है, और अगर एक भाई है तो पूरे का वारिस होगा। यानी एक आदमी मर गया है, उसका सिर्फ एक भाई है तो वारिस हो जाएगा, फितरी सी बात है। लेकिन ये आयत क्या कह रही है? तो फिर उन्होंने क्या किया कि इसको यूँ हल किया कि ये सुतेले बहन भाई हैं। अब मसला पैदा हो जाता है कि अगर सुतेले बहन भाई हैं तो फिर हकीकी भाइयों के लिए बाद सूरतों में पैसे नहीं बचते। अगर पिछले वारिस मान लिए जाएँ और मिसाल के तौर पर इस मरने वाले की माँ मौजूद है, वालिद नहीं है और औलाद नहीं है, माँ मौजूद है, शौहर मौजूद है, और तो सगे भाई बेचारे महरूम रह जाते हैं, वो सुतेले भाई ले जाते हैं, काम ख़राब हो जाता है, इस तरह की सूरत पैदा हो जाती है। तो उस्ताद ग्रामी ने हल पेश किया, सबसे उम्दा हल वही है अभी तक जो मेरे सामने आए हैं। वो ये कहते हैं कि इसको तर्जमा यूँ करना चाहिए कि अगर किसी आदमी को कलाला रिश्तेदार होने की बुनियाद पर वारिस बनाया जाए, आदमी को या औरत को, मिसाल के तौर पर मैंने, मेरे कोई वारिस नहीं थे, ना वालिदैन थे ना बच्चे थे, तो मैंने कहा जी मेरा फलां चचा मेरा वारिस होगा, तो मैंने कलाला की बुनियाद पर अपने चचा को वारिस बनाया है। अब अल्लाह ताला कहते हैं कि उस्ताद के मुताबिक अल्लाह ताला ये कहते हैं कि अगर तुमने चचा को वारिस बनाया है तो उसका कोई भाई बहन है तो उसके साथ क्या करना है? मरने वाले ने एक ही आदमी को वारिस बनाया है, उसमें बाकी मतलब मेरे चचा को मैंने वारिस बना दिया लेकिन मेरे ताया भी थे, मेरी एक भूपी भी थी, तो अब इनका क्या होगा? उसका जवाब अल्लाह ताला दे रहा है। ठीक है, ये उस्ताद ने हल पेश किया है। एक और हल है, वो हमारे एक शागिर्द का है। वो ये ख्याल करते हैं कि कलाला जो है वो दरअसल सिर्फ उसको कहते हैं जिसका बाप ना हो, और वो ये कहते हैं कि अल्लाह ताला ये कह रहे हैं कि अगर वालदैन हो और बहन भाई हो तो फिर पूरा वर्षा तकसीम नहीं होगा, इस असूल पर तकसीम होगा। लेकिन वो पिछली आयत उसके ख़िलाफ़ जाती है, जो हम आयत नंबर 12 में जुमला है, फ़ैन काना लहू इख्वा फ़ले उम्मे सुदस, ये जुमला बता रहा है कि बहन भाइयों को बच्चों के बराबर करार दे दिया गया है, तो ये आयत उसके ख़िलाफ़ जाएगी। तो इसलिए उस्ताद का जो फहम है वो ज़्यादा बेहतर है इसमें, उस्ताद ग्रामी का। तो अब इसमें उनकी जो दलाइल हैं वो मैं आपको पेश कर देता हूँ। पहली बात यह कि इसमें वो मसाइल पैदा नहीं होते जो रवायती तरीके में पैदा होते हैं। दूसरी इसकी खूबी यह है कि यहाँ पर सब पीछे देख लीजिए कि वसीयत के लिए जो अल्फाज इस्तेमाल किए हैं, और ये अल्लाह ताला ने जानबूझ कर किए हैं, क्योंकि खाली मिम्बाद वसीयत इनसे बात अदा हो जाती थी, तो हर जगह पे वसीयत के साथ अल्लाह ताला ने अल्फाज इस्तेमाल किए, फेल इस्तेमाल किए। यूसी बिहा आयत नंबर 12 में, या आयत नंबर 12 में शुरू में जहाँ पे माँ बाप का जिक्र हुआ था, मिन बाद वसीयत यूसी बिहा, इसका फाइल कौन है? मरने वाले ने जो वसीयत की है, इसका तर्जमा ये होगा। उसके बाद जब जिक्र आया शोहर का तो उसमें आ गया कि वसीयत यूसी ना, औरतों का जिक्र आया तो यूसी ना बिहा आ गया, वो जो औरतों ने वसीयत की हो। ठीक है, यहाँ पर भी यानी जो मरने वाला है उसकी वसीयत के लिए उसको फाइल बनाया गया, लेकिन यहाँ क्या हुआ कि यहाँ मजहूल बनाया गया है, यानी इसमें फाइल नहीं बनाया गया। यूसा बिहा, जो वसीयत की गई है उसको पूरा करने के बाद, तो ये उस्ताद के हक में जाता है कि यहाँ पर जो यूरस है वो भी मजहूल होना चाहिए, जिसको वारिस बनाया गया है और जो वसीयत उसकी तरफ से की गई है उसको पूरा करने के बाद, तो ये उस्ताद के हक में काफ़ी मजबूत दलील है। तो इस एतबार से अब कानून ये बनेगा उस्ताद ग्रामी की राय के मुताबिक कि अगर कोई आदमी इस हाल में वारिस बनाया जाए कि कलाला रिश्तेदारी की बुनियाद पर, तो उसने जिसको वारिस बनाया है, मरने वाले ने जिसको वारिस बनाया है, उसकी अगर बहन भाई हैं तो उनमें इस तरह से तकसीम होगा, और वो तकसीम किया गया कि एक भाई हो या एक बहन हो तो उन दोनों को 1/6 मिलेगा एक एक होने की सूरत में। अगर वो ज़्यादा है यानी एक भाई और एक बहन इकट्ठे हैं या इससे ज़्यादा हैं तो फिर उनको 1/3 में शरीक किया जाएगा, यानी 1/3 से किसी सूरत में भी ज़्यादा उनको नहीं दिया जाएगा, बाकी जो है वो जिसको वारिस बनाएगा उसको चला जाएगा, यानी 1/3 इनको दे दिया जाएगा, बाकी जो वारिस जिसको बनाया गया है उसको मिल जाएगा। तो यहाँ पर भी जो वसीयत की गई है उसको पूरा किया जाएगा और जो कर्ज है उसको अदा किया जाएगा उसके साथ। ये आगे फरमाया गैर मुजारिन, ये सारा कुछ जो है ये किसी को नुकसान पहुँचाए बगैर। अब ये किसके साथ मुतल्लिक है? ये पूरे कानून के साथ मुतल्लिक हो सकता है, वसीयत के साथ हो सकता है, कर्ज के साथ हो सकता है। मिसाल के तौर पर हमने कर्ज झूठा करार दे दिया ताकि बच्चों को या भाइयों को कम हिस्सा मिले, तो मिसाल के तौर पर इस कानून के मुताबिक मेरे अगर बच्चे नहीं हैं तो मेरे बहन भाई वारिस होंगे, लेकिन मेरी बीवी ने ख्याल किया कि भाइयों को क्यों जाए, हम एक कर्ज बना लेते हैं, तो उसने अपनी बहन को कहा कि तुम कहना कि साजिद ने मुझसे कर्ज लिया हुआ था इतना, तो जितना भाइयों का हिस्सा बन रहा था वो कर्ज़ की शक्ल में उधर चला जाएगा, तो मैं अपनी बहन से ले लूँगी मिसाल के तौर पर। तो ये इस तरह कर्ज़ के ज़रिए से नुकसान पहुँचाया जा सकता है। वसीयत ऐसी की जा सकती है जिसमें सही हिस्सेदारों के हक मारे जा सकते हैं, या इसका ताल्लुक इन इस हुक्म से हो सकता है जो करीब पड़ा हुआ है कि जो अल्लाह ताला कह रहे हैं कि जिसको तुमने वारिस बनाया मैं उसको तो दे ही रहा हूँ 2/3, लेकिन उसके बहन भाइयों को भी दे रहा हूँ, तो ऐसा ना हो कि तुम इनका हिस्सा कम करके जिसको वसीयत की गई है उसको ही ज़्यादा दे दो, तो ये नहीं होना चाहिए। अब आगे फरमाया वसीयत मिन अल्लाह, ये अल्लाह की तरफ से वसीयत है, यानी ये जो मैं विरासत में ये तब्दीली जो कर रहा हूँ, तुमने जो वारिस बनाया था उसमें मैं जो तब्दीली कर रहा हूँ, तो ये तुम्हारी वसीयत के मुकाबले में अल्लाह की वसीयत है, इसको तुम हल्का फुल्का नहीं लेना। वल्लाहु अलीमुन हलीम, और अलबत्ता जिससे गलती से ऐसा हो जाए तो अल्लाह ताला जानने वाला है, बुर्दबार है, वो माफ़ कर देगा। अब आगे जो अल्लाह ताला ने कानून वरासत दिया है इसको, इसकी अहमियत को बताया है, फरमाया तिलका हदूदुल्लाह, ये जो मैंने वरासत का कानून दिया है, फरमाया कि ये अल्लाह ताला के हदूद हैं, मुकर्रर कर दिए गए हैं, इसकी खिलाफ वर्जी नहीं होगी। हदूद का मतलब होता है कि इससे हम तजावुज़ नहीं करेंगे, इसमें कमी नहीं करेंगे। वमन यतीउल्लाह व रसूलहु युदखिलुहु जन्नातिन तजरी मिन तहतिल अन्हार खालिदीन फीहा व ज़ालिकल फौज़ुल अज़ीम, तो जो अल्लाह और अल्लाह के रसूल की पैरवी करेगा और इस तरह से हिस्से तकसीम कर देगा, नुकसान हो रहा है बाज़ सूरतों में बाज़ तमन्ना करने वालों का, तो मिसाल के तौर पर बीवी बच्चे सोच रहे हैं कि हमें बस 1/4 मिलेगा, या ये होगा चचा को मिल गया, उसको मिल गया, उसको मिल गया, वालिद साहब को मिल गया, बच्चों को मिलना चाहिए था, सब कुछ जो कुछ है उसमें चूँकि हमारा इम्तिहान है, फरीजत मिन अल्लाह से ये पेश नज़र है कि इम्तिहान है, उस इम्तिहान को अल्लाह ताला कह रहे हैं कि मेरे दिए हुए तरीके के मुताबिक तकसीम कर दो, जो तुम्हें दुनिया में नुकसान हो रहा है उससे घबराओ नहीं, जो घाटा सा महसूस हो रहा है उससे घबराओ नहीं, अल्लाह ताला तुम्हें जन्नत दे देगा, वज़ालिकल फौज़ुल अज़ीम, और ये बहुत बड़ी कामयाबी है, बहुत कुछ पा लेना है। तो इसको ये ख्याल ना करो कि विरासत में ये चीज़ें तकसीम करने के बाद तुम्हें कोई नुकसान हो जाएगा, बिलाशुबा कुछ हिस्से कम मिलेंगे, तुम्हारा दिल चाह रहा होगा कि मैं बच्चों को ज़्यादा दे देता, तुम्हारा दिल चाह रहा था कि मैं वालदैन को ज़्यादा दे देता, या बहन भाई चाह रहे होंगे हमें ज़्यादा मिल जाता वगैरह वगैरह, तो ये सारा कुछ बर्दाश्त करना पड़ेगा। अब जाहिर है कि इसमें जैसे मैंने बताया कि मुश्किल इसमें यही है कि हमारी पसंद के मुताबिक पैसे तकसीम नहीं हो रहे, तो इसलिए फरमाया वमन यासिल्लाह व रसूलहु व यतअद्दा हदूदहु युदखिलुहु नारन खालिदन फीहा, तो जिसने अल्लाह की नाफरमानी की और उसके रसूल की नाफरमानी की और उसके इन हदूद को तोड़ा जो ऊपर बयान हुए हैं, तो अल्लाह ताला उसको आग में दाखिल कर देगा, खालिदन फीहा, वो उसमें हमेशा रहेगा, वलहू अजाबुन मुहीन, तो उसके लिए नहायत ही जलील कर देने वाला अजाब होगा। इससे आप समझ सकते हैं कि वरासत के इस कानून की अहमियत क्या है, वरासत के पैसे खाने में ही चाहिए, अल्लाह ने जो तरीका बताया है उसके मुताबिक तकसीम कर देने चाहिए, दुनिया में अगर कोई नुकसान महसूस हो रहा है तो खुदा की खातिर उसको कबूल कर लेना चाहिए। बेटियों को देने میں ہمیں نقصان محسوس ہو رہا ہوتا ہے کہ وہ دوسرے گھر میں پیسہ چلا جائے گا، تو کوئی بات نہیں ہے، خدا کی خاطر اس کو قبول کرنا چاہیے، ورنہ کل قیامت والے دن پکڑے جائیں گے۔ وقت ہو گیا ہے تو یہاں روک لیتے ہیں، اگلی آیتیں نیا مضمون شروع ہو رہا ہے۔ وآخر دعوانا الحمدللہ رب العالمین۔